بسم اللہ الرحمن الرحیم, یہ ریڈیو تہران ہے, اسلامی گنراجیہ ایران کی آواز.
ریڈیو تہران کے سبھی شروتا متروں کی سیوا میں زہرا زیدی اور ساتھیوں کا سلام پہنچے. شروتاؤں, آج اپنے کارکرم کا آرمبھ ہم سورہ ہود کی 110 سے لے کر 113 آیتوں کی تلاوت اور انواد سے کر رہے ہیں. قاری ہیں حسین سبز علی.
اعوذ باللہ من الشیطان الرجیم. بسم الله الرحمن الرحيم. ولقد آتينا موسى الكتاب فاختلف فيه ولولا كلمة سبقت من ربك لقضي بينهم وإنهم لفي شك منه وَإِنَّ كُلًّا لَمَّا لَيُوَفِّيَنَّهُمْ رَبُّكَ أَعْمَالَهُمْ إِنَّهُ بِمَا يَعْمَلُونَ خَبِيرٌ. فاستقم كما أمرت ومن تاب معك ولا تطغوا إنه بما تعملون بصير. ولا تركنوا إلى الذين ظلموا فتمسكم النار وما لكم صدق اللہ العلی العظیم.
اللہ کے نام سے جو اتینت کرپاشیل اور دیاوان ہے, اور نسندیہ ہم نے موسیٰ کو تورات پردان کی, کنتو اس میں مت بھید ہو گیا और यदि काफिरों को समय देने के संबंध में आपके पालनहार की परंपरा पहले से निर्धारित न होती तो निश्चित रूप से इसी संसार में उनके बीच फैसला कर दिया जाता और निसंदेह वे लोग गहरे संदेह में पड़े हुए हैं और निश्चित रूप से आपका पालनहार उनके कर्मों का बदला उन्हें पूर्ण रूप से प्रदान करेगा और निसंदेह वे जो कुछ करते हैं वो उससे पूर्णतः अवगत है। तो हे पैगंबर, जैसा कि आपको आदेश दिया गया है, आप और आपके साथ ईश्वर की ओर आने वाले लोग प्रतिरोध करें और उद्दंडता न करें कि निसंदेह जो कुछ तुम लोग करते हो ईश्वर उसे देखने वाला है और अत्याचारियों पर भरोसा न करो कि नरक की आग तुम्हें अपनी चपेट में ले लेगी और ये जान लो कि ईश्वर के अतिरिक्त तुम्हारा कोई सहायक नहीं है और किसी की ओर से तुम्हारी सहायता नहीं की जाएगी।
ये रेडियो तेहरान की हिंदी सेवा है। श्रोताओं, मैं हूं अहमद अब्बास, मेरा सलाम स्वीकार कीजिए। हमारा प्रसारण आप शॉर्टवेव में 31 मीटर बैंड बराबर 9620 किलोहर्ट्ज़ पर सुन रहे हैं। हमारी वेबसाइट है parstoday.com/hi और हमारा ईमेल है hindi@wsirib.ir। श्रोताओं, आज बुधवार है, दय मास की 14, जमादिस्सानी की 11 और जनवरी की 4 तारीख। इस समय की सभा में प्रस्तुत किए जाने वाले कार्यक्रमों की रूपरेखा नोट कर लीजिए। सबसे पहले अंतर्राष्ट्रीय समाचार प्रसारित किए जाएंगे, जिसके बाद कार्यक्रम राजनीतिक चर्चा आप सुनेंगे। राजनीतिक चर्चा के बाद हम आपको साप्ताहिक कार्यक्रम सुनाएंगे आशा की किरण, और सभा का अंतिम कार्यक्रम होगा आजकल। तो श्रोता, यह है इस समय की सभा में प्रस्तुत किए जाने वाले कार्यक्रमों की रूपरेखा। अब से कुछ क्षणों बाद आप हमारी सभा से सुनेंगे अंतर्राष्ट्रीय समाचार। ये रेडियो तेहरान की हिंदी सेवा है। लीजिए श्रोताओं, अब मरियम इरदादी और अहमद अब्बास से सुनिए विश्व समाचार।
बिस्मिल्लाह रहमान रहीम। सबसे पहले आज के मुख्य समाचारों का सार। इस्लामी क्रांति के वरिष्ठ नेता ने महिलाओं के बारे में पश्चिम के पाखंडी दावेदारों की आलोचना करते हुए कहा कि हम उनसे जवाब तलब करने की पोजीशन में हैं। हिजबुल्ला के प्रमुख सैयद हसन नसरुल्ला ने कहा कि शहीद सुलेमानी प्रतिरोध के हर मैदान में हमेशा मौजूद रहे। मस्जिदुल अक्सा का ज़ायनी मंत्री द्वारा अनादर किए जाने पर चर्चा के लिए होने वाली सुरक्षा परिषद की बैठक को रोकने के लिए इसराइल कोशिशों में लगा हुआ है। भारत के प्रधानमंत्री ने पाकिस्तान को आतंकवाद का केंद्र बताने वाले अपने बयान का बचाव किया है। और अब आप विस्तार से समाचार सुनिए।
ईरान की इस्लामी क्रांति के नेता आयतुल्लाह अल-उज़्मा सैयद अली खामेनी ने महिलाओं के बारे में पश्चिम के पाखंडी दावेदारों के मुकाबले में इस्लामी गणराज्य ईरान का स्टैंड बयान किया और कहा कि हम पश्चिमी दुनिया से जवाब तलब करने की पोजीशन में हैं। आयतुल्लाह खामेनी ने कहा कि तथाकथित मॉडर्न पश्चिम और पश्चिमी कल्चर इस मैदान में वाकई दोषी हैं। उसने महिला की प्रतिष्ठा और सम्मान पर प्रहार किया है। पैगम्बर इस्लाम की बेटी हजरत फातिमा जहरा सलामुल्लाह अलैहा के शुभ जन्म दिवस नज़दीक आने के उपलक्ष्य में देश के अलग अलग मैदानों में सक्रिय चुनिंदा महिलाओं ने सैकड़ों की संख्या में बुधवार को इस्लामी क्रांति के वरिष्ठ नेता से मुलाकात की। इस मुलाकात में उन्होंने कहा कि काम का मैदान और महिलाओं को वासना भरी नज़रों से देखना महिलाओं के साथ पश्चिम की नाइंसाफी के दो बड़े उदाहरण हैं। इस्लामी क्रांति के नेता ने कहा कि पश्चिम में महिलाओं की आज़ादी का मुद्दा उठाने का असली लक्ष्य उन्हें घर से कारखाने खींचकर लाना था ताकि उन्हें सस्ते लेबर के तौर पर इस्तेमाल किया जाए। इस्लामी क्रांति के नेता ने पश्चिमी देशों के सरकारी संस्थानों के आंकड़ों और रिपोर्टों का हवाला देते हुए कहा कि महिलाओं के अधिकारों की रक्षा के बारे में पश्चिम का दावा खुली हुई बेशर्मी है। उन्होंने कहा कि पश्चिम की पूंजीवादी व्यवस्था जिस आज़ादी का दावा करती है वो महिलाओं का खुला अपमान और सेक्सुअल दास्ता है।
پشچم میں کچھ گھٹنائیں تو اس طرح کی ہو رہی ہیں کہ انسان کو ان کا ذکر کرنے میں بھی شرم آتی ہے۔ اسلامی انقلاب کے نیتا کا کہنا تھا کہ پشچم میں پریوار بکھر چکے ہیں، جس پر خود پشچم کے ودوان بھی ویرودھ جتانے لگے ہیں، مگر پشچم میں پریواروں کے بکھراؤ کا سلسلہ اتنی تیزی سے آگے بڑھ رہا ہے کہ اسے روک پانا یا اس میں سدھار سمبھو نہیں ہے۔
اسلامی گنتنتر ایران کے ودیش منتری کا کہنا ہے کہ ایران ہر استر پر جنرل قاسم سلیمانی کی ہتیا کا معاملہ اٹھائے گا۔ ودیش منتری حسین امیر عبداللہیان نے کہا کہ آئی آر جی سی کے کمانڈر جنرل قاسم سلیمانی کی ہتیا کے معاملے کو ایران ہر استر پر اٹھائے گا۔ انہوں نے المسیرہ چینل سے بات کرتے ہوئے کہا کہ ودیش منترالے، نیا پالیکا اور عراق سرکار کے سمبندھت پکش کے سہیوگ سے قانونی چینلوں اور راستوں سے ان لوگوں کو قانون کے کٹہرے میں لانے کا پریاس کر رہا ہے جو بغداد ایئرپورٹ کے اپرادھ میں لپت ہیں۔
لبنان کے اسلامی پرتیرودھ آندولن حزب اللہ کے مہا سچیو کا کہنا ہے کہ جنرل قاسم سلیمانی ولایت فقی کے سپاہی تھے اور انہوں نے وصیت کی تھی کہ میری قبر پر ولایت کا سپاہی لکھنا، اور اس طرح انہوں نے زندگی بھی گزاری۔ حزب اللہ کے مہا سچیو سید حسن نصر اللہ نے جنرل قاسم سلیمانی اور ابو مہدی المہندس کی شہادت کی تیسری برسی کے افسر پر اپنے سمبودھن میں کہا کہ جنرل قاسم سلیمانی ہمیشہ سے پرتیرودھ کے ہر میدان میں موجود رہے۔ ان کا کہنا تھا کہ کچھ لوگ یہ دکھانے کا پریاس کرتے ہیں کہ فلسطینی پرتیرودھ کرتا گٹ ایران اور اس کے گھٹکوں کے ہاتھوں کا ہتھکنڈا ہے، لیکن کبھی بھی ایسا ہرگز نہیں ہے۔ ایران ایک بڑی اور مہتوپورن شکتی تتھا کھیتر میں پربھاوی طاقت ہے۔
اسرائیل کی سامرک معاملوں کی ویب سائٹ واللہ نے کہا ہے کہ مسجد الاقصی کے پرانگن میں اسرائیلی منتری اطمان بن غفیر کے گھسنے کی گھٹنا سے ویاپک روپ سے پیدا ہونے والے آکروش کے بعد اس وشے پر چرچا کے لیے سنیکت راشٹر سنگھ کی سرکشا پریشد کی بیٹھک بلانے کی تیاری ہو رہی ہے، جسے روکنے کے لیے اسرائیل نے گپت روپ سے پریاس شروع کر دیے ہیں۔ ویب سائٹ نے لکھا ہے کہ اسرائیلی ودیش منترالے میں انتراشٹریہ سنستھاؤں کے معاملوں کے وبھاگ کے پرمخ توواب فورمان نے بدھوار کو سرکشا پریشد کے 15 سدسیہ دیشوں میں تعینات اسرائیلی راجدوتوں کو سندیش بھیجا کہ وہ بھرپور پریاس کریں کہ سدسیہ دیش اس مدعے پر سرکشا پریشد کے بیٹھک میں چرچا ہونے کا ورودھ کریں۔
امریکہ نے دنیا کے دیشوں سے کہا ہے کہ سیریا کی بشار اسد سرکار سے دوستی نہ کریں۔ حالیہ ہفتوں کے دوران یہ دیکھنے میں آیا کہ سیریا کے کٹر ویرودھی ترکیا کی سرکار بھی سیریائی سرکار سے رشتے بحال کرنے کی کوشش کر رہی ہے، جبکہ کچھ عرب سرکاریں پہلے ہی سیریائی ادھیکاریوں سے ملاقاتیں کرتی رہی ہیں۔ تو اس استھتی سے پریشان ہو کر امریکہ نے سرکاروں سے کہا کہ وہ اسد سرکار سے دور رہیں۔ امریکہ کے ودیش منترالے کے پروکتا نیٹ پرائس نے پترکاروں سے کہا کہ جو سرکاریں بھی بشار اسد سرکار سے رشتے بحال کرنے کی بات کر رہی ہیں، ہم ان کا سمرتھن نہیں کرتے۔ پروکتا نے زور دیا کہ اسد سرکار کا مانو ادھیکاروں کا ریکارڈ اچھا نہیں ہے۔ حال ہی میں ماسکو میں سیریا، ترکیا اور روس کے رکشا منتری اور انٹیلیجنس پرمکھوں کی ملاقات ہوئی، جو 2011 کے بعد سیریا اور ترکیا کے بیچ منتری استر کی پہلی وارتا ہے۔ سیریائی سرکار کے ادھیکاریوں سے ترکیا کے ادھیکاریوں کی ملاقاتوں پر ان چرمپنتھی سنگٹھنوں کی اور سے بھی آپتی درج کرائی گئی ہے جنہیں ترکیا کی سرکار سیریا میں اپنے ہتھیار کے طور پر استعمال کرنا چاہتی تھی۔
پوروی سیریا میں غیر قانونی روپ سے بنائے گئے امریکی سینک ٹھکانے پر دو میزائل گرے ہیں۔ آتنکی امریکی سینکوں کے کمانڈ سینٹ کوم نے ایک بیان میں کہا ہے کہ سینک ٹھکانے پر دو میزائل گرے ہیں، مگر اس سے کوئی نقصان نہیں ہوا ہے۔ یہ گھٹنا ستھانیہ سمے کے انوسار صبح 9 بجے کونی کو گیس فیلڈ میں ہوئی۔ اس گیس فیلڈ پر امریکہ نے قبضہ کر رکھا ہے۔ حالیہ مہینوں میں سیریا میں امریکی سینک ٹھکانے پر کئی بار میزائل حملے ہوئے ہیں۔
بھارت کے ودیش منتری ایس جے شنکر نے پاکستان کو آتنکواد کا کیندر کہنے کے اپنے بیان کا بچاؤ کرتے ہوئے کہا کہ ہمارے ساتھ جو کچھ ہو رہا ہے اس کے آدھار پر اور بھی کٹھور شبد پریوگ کرنا چاہیے۔ 3 دیوسیہ یورپ دورے پر گئے بھارتی ودیش منتری نے روس یوکرین یدھ پر بات کرتے ہوئے ایک بار پھر پشمی دیشوں کی نیتیوں اور نیتاؤں پر گمبھیر سوال کھڑے کیے۔ آسٹریائی پبلک براڈ کاسٹر او آر ایف سے بات کرتے ہوئے ایس جے شنکر نے سنیکت راشٹر میں سدھاروں سے لے کر بھارت پاکستان کے بیچ جنگ کی آشنکاؤں اور روس کے ساتھ بھارت کے رشتوں سے جڑے سوالوں کے جواب دیے۔ پاکستان کو لے کر دیے گئے کٹھور بیان کے بارے میں ایس جے شنکر نے کہا کہ ایک راجنیک ہونے کا مطلب یہ نہیں ہے کہ آپ سچ نہیں بول سکتے۔ میں ایپی سینٹر سے زیادہ سخت شبدوں کا استعمال کر سکتا تھا۔ ہمارے ساتھ جو کچھ ہو رہا ہے اس کے حساب سے ایپی سینٹر ایک بے حد کوٹنیتک شبد ہے۔ انہوں نے کہا کہ یہ وہ دیش ہے جس نے کچھ سال پہلے ہماری سنسد پر حملہ کیا تھا. اس دیش نے ممبئی شہر پر حملہ کیا تھا, ہوٹلوں کے ساتھ ساتھ ودیشی پریٹکوں کو نشانہ بنایا تھا, اور یہ دیش ہر روز سیما پار آتنکی بھیجتا ہے. الیکھنیے کہ بھارتی ودیش منتری کے اس بیان کا پاکستان کے ودیش منتری بلاول بھٹو زرداری نے نیو یارک میں بڑے کٹھور سور میں جواب دیا تھا, جس پر پورے بھارت میں ہنگامہ مچ گیا تھا.
ممبئی ہائی کورٹ نے 2008 کے مالیگاؤں وسفوٹ معاملے میں لیفٹیننٹ کرنل پرساد پروہت کو آروپ مکت کرنے کی یاچیکا کو خارج کرتے ہوئے کہا کہ بم دھماکے کی گھٹنا میں سنلپتتا کے دوران وہ سرکاری کاریہ نہیں کر رہے تھے. اس دھماکے میں 6 لوگوں کی جان گئی تھی. جسٹس اے ایس ادھیکاری اور جسٹس پرکاش نائک کی پیٹھ نے 24 پنوں کے آدیش میں سکشم پرادھیکاری کی منظوری کے ابھاؤ میں معاملہ نہ چل سکنے کے آدھار پر آروپ مکت کرنے کی یاچیکا خارج کرتے ہوئے کہا کہ وہ آروپی کے اس ترک کو سویکار نہیں کرتی کہ وہ اپنی ڈیوٹی کر رہے تھے, اور تب سوال اٹھتا ہے کہ انہوں نے کیوں دھماکے کو روکنے کی کوشش نہیں کی. ستمبر 2008 میں ہوئے وسفوٹ کے معاملے میں پروہت اور بھارتیہ جنتا پارٹی کی سانسد پرگیا سنگھ ٹھاکر سمیت 6 انیہ آروپی کٹھور غیر قانونی گتیویدھی ادھینیم کے تحت درج مقدمے کا سامنا کر رہے ہیں.
پاکستان میں پرتبندھت سنگٹھن تحریک طالبان پاکستان یا TTP نے ستاداری گٹھبندھن میں شامل پیپلز پارٹی اور مسلم لیگ N کو دھمکی دی ہے کہ وہ ان دونوں پارٹیوں کے خلاف ٹھوس کارروائی کرنے کے بارے میں سوچ رہا ہے. سنگٹھن نے ایک بیان میں کہا کہ کافی سمے سے TTP نے کسی راجنیتک دل کے خلاف کارروائی نہیں کی ہے, مگر کھیت کی بات ہے کہ ورتمان نیتریتو پر امریکہ کا جادو پتہ نہیں کیسے چل پڑا کہ بلاول بھٹو زرداری نے TTP کے خلاف کھل کر اعلان جنگ کر دیا. بیان میں پردھان منتری شہباز شریف کے بارے میں کہا گیا ہے کہ انہوں نے نہ جانے کس تصور میں امریکہ کو خوش کرنے کے لیے TTP کے خلاف بگل بجا کر اپنی پوری پارٹی کو جنگ میں ڈھکیل دیا ہے. بیان میں کہا گیا ہے کہ TTP ستاداری ٹولوں کے خلاف ٹھوس کارروائی کرنے پر وچار کر رہا ہے. اور اسی کے ساتھ ریڈیو تہران سے سماچار سماپت ہوئے.
یہ تہران ہے اسلامی گنتنتر ایران کی آواز.
راجنیتک چرچا.
شوتو راج نیتک چرچا کے دینک کارکرم میں محمد مہدی کا سلام سویکار کیجیے. IRGC کے ورشٹھ سینک کمانڈر اور ایئر اسپیس یونٹ کے پرمکھ جنرل علی حاجی زادے کا کہنا ہے کہ جنرل قاسم سلیمانی کو شہید کرنے کا مقصد پرتیرود کے مورچے کو نقصان پہنچانا تھا. انہوں نے کہا کہ پچھلے 3 ورشوں کے دوران پرتیرودک مورچے کی شکتی کئی گنا بڑی ہے. کل بھارت کے اتر پردیش شہر میں بھی شہید جنرل قاسم سلیمانی کی برسی کے اوسر پر کاریکرم آیوجت کر کے انہیں اور ان کے ساتھیوں کو شردھانجلی ارپت کی گئی. نئے اسرائیلی پردھان منتری بنیامین نیتن یاہو دوارا نئی زائونی کالونیوں کا نرماں جاری رکھنے کے فیصلے کے بعد کچھ عرب دیشوں نے اس فیصلے کی نندا کی اور تل اویو کو اس کے پریڑاموں کے پرتی سچیت کیا ہے. IRGC کے ورشٹھ سینک کمانڈر اور ایئر اسپیس یونٹ کے پرمکھ جنرل علی حاجی زادے کا کہنا ہے کہ جنرل قاسم سلیمانی کو شہید کرنے کا مقصد پرتیرودھ کے مورچے کو نقصان پہنچانا تھا. انہوں نے کہا کہ پچھلے 3 ورشوں کے دوران پرتیرودھک مورچے کی شکتی کئی گنا बढ़ी है। जनरल अली हाजीजादे ने अपने एक साक्षात्कार में कहा है कि क्षेत्र से अमेरिकी सैनिकों की वापसी तक शहीद कासिम सुलेमानी की शहादत का प्रतिरोध जारी रहेगा। प्रतिरोध के मोर्चे को समाप्त करने के उद्देश्य से अमेरिका और अवैध जानवी शासन ने IRGC की कुद्स ब्रिगेड के कमांडर और महान ईरानी योद्धा जनरल कासिम सुलेमानी की हत्या का अशुभ षड्यंत्र तैयार किया था। साथ ही कायम रिजवी,
IRGC के वरिष्ठ कमांडर और एरोस्पेस यूनिट के प्रमुख जनरल अली हाजी जादे का कहना है कि जनरल कासिम सुलेमानी को शहीद करने का उद्देश्य प्रतिरोध के मोर्चे को नुकसान पहुंचाना था। उन्होंने कहा कि पिछले 3 वर्षों के दौरान प्रतिरोध मोर्चे की शक्ति कई गुना बढ़ी है। जनरल अली हाजी जादे ने अपने एक साक्षात्कार में कहा है कि क्षेत्र से अमरीकी सैनिकों की वापसी तक शहीद कासिम सुलेमानी की शहादत का प्रतिरोध जारी रहेगा। प्रतिरोध के मोर्चे को समाप्त करने के उद्देश्य से अमरीका और अवैध ज़ायोनी शासन ने IRGC की कुद्स ब्रिगेड के कमांडर और महान ईरानी योद्धा जनरल कासिम सुलेमानी की हत्या का अशुभ षड्यंत्र तैयार किया था। अमेरिका के पूर्व राष्ट्रपति ट्रंप और उसकी राष्ट्रीय सुरक्षा टीम के तेल अवीव के साथ निकट के संबंध थे। उनका ये विचार था कि जनरल कासिम सुलेमानी की हत्या करके वे क्षेत्र में इस्लामी गणतंत्र ईरान की शक्ति एवं उसकी क्षमता को कमजोर कर देंगे। इस प्रकार से क्षेत्र में प्रतिरोध के मोर्चे को गहरी चोट लगेगी। हालांकि जनरल कासिम सुलेमानी की शहादत ईरान तथा प्रतिरोध के मोर्चे के लिए महान क्षति साबित तो हुई है, किंतु पिछले 3 वर्षों के क्षेत्रीय परिवर्तन ये बताते हैं कि जनरल कासिम सुलेमानी की शहादत से इसकी शक्ति में कई गुना वृद्धि हो चुकी है। क्षेत्र के प्रतिरोधी मोर्चे के साथ ईरान के सहयोग ने इस क्षेत्र में वाशिंगटन तथा तेल अवीव की योजनाओं को विफल बना दिया है। विशेषकर यमन के संबंध में उनकी संयुक्त योजनाएं विफल हुई हैं। इस संदर्भ में जनरल अली हाजी जादे ने कहा है कि सैयद अब्दुल मलिक अल हौसी के नेतृत्व में अंसारुल्लाह काफी सशक्त हुआ है। उन्होंने कहा कि महाशक्तियों के मुकाबले में डटकर अंसारुल्लाह ने गौरव का प्रदर्शन किया है। ये बात उल्लेखनीय है कि सऊदी अरब ने अमरीका से मिलने वाले ग्रीन सिग्नल के बाद यमन पर मार्च 2015 में हमला कर दिया था। यमन पर गठबंधन बनाकर सऊदी अरब ने जो हमला किया उसको अब 7 वर्ष हो रहे हैं। एक निर्धन देश होने के बावजूद यमन ने अंसारुल्लाह के नेतृत्व में दुश्मन का डटकर मुकाबला किया। उधर सीरिया और इराक में भी शहीद कासिम सुलेमानी के जीवन के अंतिम वर्षों में ईरानी सैन्य परामर्शकर्ताओं की सहायता से इन देशों में आतंकवादी गुट दाइश के विरुद्ध सफलतापूर्ण कार्रवाइयां की गईं। दूसरी ओर फिलिस्तीन में हमास और जिहाद इस्लामी गुटों ने अवैध ज़ायोनी शासन पर कड़े वार किए। ये बात स्वयं को तथा कथित अजेय कहने वाले अवैध ज़ायोनी शासन के खोखलेपन को दर्शाती है। उधर लेबनान के इस्लामी प्रतिरोध आंदोलन हिजबुल्ला ने अपनी सैन्य क्षमता के बलबूते पर क्षेत्र में विशेषकर लेबनान के संबंध में ज़ायोनी शासन की हिंसक गतिविधियों को प्रभावित करने में महत्वपूर्ण भूमिका निभाई है।
ये रेडियो तेहरान की हिंदी सेवा है। और आप सुन रहे हैं कार्यक्रम राजनैतिक चर्चा। समाचारों से एक कदम आगे बढ़ते हुए घटनाओं की तह तक पहुंचने और विभिन्न आयामों को छूने की कोशिश। कार्यक्रम राजनैतिक चर्चा।
कल भारत के उत्तर प्रदेश शहर में भी शहीद जनरल कासिम सुलेमानी की बरसी के अवसर पर कार्यक्रम आयोजित करके उन्हें और उनके साथियों को श्रद्धांजलि अर्पित की गई। मरियम महदादी,
कल वह विश्व के बहुत से देशों व क्षेत्रों में शहीद जनरल कासिम सुलेमानी की 3री बरसी के अवसर पर कार्यक्रम आयोजित हुए। कल भारत के उत्तर प्रदेश शहर में भी शहीद जनरल कासिम की बरसी के संबंध में कार्यक्रम आयोजित करके उन्हें और उनके साथियों को श्रद्धांजलि अर्पित की गई। प्राप्त रिपोर्ट के मुताबिक शहीद जनरल कासिम सुलेमानी और शहीद अबू मेहदी अल मोहंदस की शहादत की तीसरी बरसी के मौके पर भारत में धर्मगुरुओं के सबसे बड़े संगठन मजलिस उलमाए हिंद की ओर से इमामबाड़ा गुफरान मॉब में याद शोदा कॉन्फ्रेंस का आयोजन हुआ। प्रोग्राम की शुरुआत मौलवी साइम रजा ने पवित्र कुरान की तिलावत से की। उसके बाद हौजाए इल्मिया हजरत दिलदार अली गुफरान मॉब के छात्रों ने शोदा ए राह इस्लाम की कुर्बानी और बलिदान पर एक दिल विशेष तराना पेश किया, जिसे सुनकर वहां मौजूद लोगों की आंखें नम हो गईं। इस कॉन्फ्रेंस में भारत के स्वतंत्रता सेनानियों के कारनामों को भी याद किया गया। कॉन्फ्रेंस के आरंभिक भाषण में मौलाना इस्तेफा रजा ने कहा कि शहीदों को किसी देश और सीमा में सीमित करना सही नहीं है। जब कोई इंसान किसी महान उद्देश्य के लिए अपनी जान कुर्बान करता है तो उसकी नज़र में भौगोलिक सीमाओं से परे उद्देश्य होते हैं, जैसे शहीद कासिम सुलेमानी और शहीद अबू मेहदी अल मुहंदस ने दुनिया को आतंकवाद जैसे नासूर से बचाने के लिए अपनी जानें कुर्बान कर दीं। मौलाना रजा हुसैनी रिजवी ने अपने वक्तव्य में कहा कि मौजूदा दौर में हमारी जिम्मेदारी है कि शहीदों के पदचिन्हों को अपने लिए रोल मॉडल बनाएं, उनके विचारों और दृष्टिकोणों को जीवित रखा जाए और युवा पीढ़ी को उनकी महानता और बलिदान के बारे में बताया जाए। याद शोदा कॉन्फ्रेंस की अध्यक्षता कर रहे भारत के वरिष्ठ शिया धर्मगुरु और इमाम जुमा लखनऊ मौलाना सैयद कल्बे जवाद नकवी ने अपने भाषण में कहा कि पवित्र कुरान मजीद ने शहीद की जिंदगी का ऐलान किया है। कुरान ने कहा है कि शहीद जिंदा हैं, मगर तुमको उनकी जिंदगी की समझ नहीं है। मौलाना ने कहा कि अगर जिंदगी उद्देश्य के साथ है तो वो वास्तविक जिंदगी है, वरना उद्देश्य रहित जीवन मौत से भी बदतर है। इसी तरह मौत अगर किसी महान मकसद के लिए होती है तो वो मौत नहीं होती, बल्कि हमेशा की जिंदगी में बदल जाती है। मौलाना कल्बे जवाद ने कहा कि शहादत ऐसा हथियार है जिसे जालिम खुद अपना गला काट लेता है। जो लोग जुल्म करते हैं वो मिट जाते हैं, और जो महान उद्देश्य के लिए अपनी जानें कुर्बान करते हैं, इतिहास उन्हें हमेशा याद रखता है। मौलाना ने कहा कि शहीद जनरल कासिम सुलेमानी एक महान व्यक्तित्व के मालिक थे। उनकी जिंदगी और मौत के बाद जिस तरह उनका गम मनाया गया और उनके मकसद को जिंदा रखा गया, उसे तारीख कभी भूल नहीं सकती।
नए इसराइली प्रधानमंत्री बिन्यामिन नेतन्याहू द्वारा नई ज़ायोनिक कॉलोनियों का निर्माण जारी रखने के फैसले के बाद कुछ अरब देशों ने इस फैसले की निंदा की और तेल अवीव को इसके परिणामों के प्रति सचेत किया है। नए कैबिनेट की विश्वास मत की बैठक में नेतन्याहू ने कैबिनेट की गंभीर प्राथमिकता के रूप में बस्तियों के निर्माण के मुद्दे को प्राथमिकता से उठाया। साथ ही अख्तर अब्बास,
नए इसराइली प्रधानमंत्री बिन्यामिन नेतन्याहू द्वारा नई ज़ायोनी कॉलोनियों का निर्माण जारी रखने के फैसले के बाद कुछ अरब देशों ने इस फैसले की निंदा की है और तेल अवीव को इसके परिणामों के प्रति सचेत किया है। नए कैबिनेट की विश्वास मत की बैठक में नेतन्याहू ने कैबिनेट की गंभीर प्राथमिकता के रूप में बस्तियों के निर्माण के मुद्दे को प्राथमिकता से उठाया। बस्तियों का निर्माण फिलिस्तीनियों के खिलाफ ज़ायोनी शासन के मुख्य अपराधों में से एक है। यह अपराध इस शासन के कब्जे वाली नीति की परिधि में ही है और इसीलिए फिलिस्तीनी भूमि और घरों की जब्ती तथा फिलिस्तीनियों का बड़े स्तर पर विस्थापन हुआ है। वास्तव में ज़ायोनी शासन बस्तियों का निर्माण करके भूगोल न होने की समस्या को हल करना चाहता है और दूसरी ओर 21वीं सदी की शुरुआत से ये पूरे फिलिस्तीन पर कब्जा करने की कोशिश कर रहा है। बस्तियों के सामाजिक और सुरक्षा नतीजे फिलिस्तीनियों के लिए इतने भयानक हैं कि संयुक्त राष्ट्र संघ की सुरक्षा परिषद ने 2016 में इस अपराध की निंदा करते हुए प्रस्ताव 2334 पारित किया, लेकिन उस समय नेतन्याहू के मंत्रिमंडल ने पूर्व अमरीकी राष्ट्रपति डोनाल्ड ट्रंप के समर्थन से इस प्रस्ताव का उल्लंघन किया। अब नेतन्याहू एक बार फिर बस्तियों के निर्माण में वृद्धि पर जोर दे रहे हैं, जबकि उनके नए कार्यकाल को शुरू हुए अभी केवल 6 दिन हुए हैं। बस्तियों के निर्माण के लिए ज़ायोनी शासन के मंत्रिमंडल के प्रयासों की निंदा करते हुए कतर की संसद ने इस शासन को इसके परिणामों के बारे में सचेत किया और इस अपराध की निंदा करने में अरब संसदों की संयुक्त कार्रवाई का आह्वान किया। ایک بیان میں عرب سنسد نے فلسطینیوں کے خلاف تل اویو کی نئی کیبنٹ کے فیصلے اور کارروائی کی نندہ کی. اس سے پہلے عمان کے سنسد نے ادھیکارکاری زائن شاسن کے ساتھ کسی بھی طرح کی بات چیت کو روک دیا تھا. عرب سنسدوں کی ان کاروائیوں سے پتہ چلتا ہے کہ کئی عرب دیشوں کے پریاسوں کے وپریت جو اسرائیل کے ساتھ سمبندھ وکست کرنے اور فلسطینی مدوں کو حاشیے پر رکھنے کی دشا میں بڑھ رہے ہیں، عرب سنسدوں کی ایک اور سنکھیا جنمت اور لوگوں کے انروپ فلسطین کا سمرتھن کرنے کے لیے قدم اٹھا رہی ہے. عرب دنیا کی فلسطین کے سمرتھن میں یہ راجنیتک ایکتا ذہنی شاسن کے خلاف دباؤ بڑھا سکتی ہے.
تو شروع راجنیتک چرچا کا دینک کاریہ یہیں پر سماپت ہوا.
یہ ریڈیو تہران کی ہندی سیوا ہے. شروتاؤ آپ نے سنا کارکرم راجنیتک چرچا اور اب پرستت ہے ساپتاہک کارکرم آشا کی کرن.
آشا کی کرن.
دوستو ساپتاہک کاریہ آشا کی کرن کی ایک انیہ کڑی کے ساتھ آپ کی سیوا میں حاضر ہیں. محمد مہدی کا سلام سویکار کیجیے. दोस्तों आपको अवश्य याद होगा कि पिछले कार्यक्रम में हमने कहा था कि बिश बिन सुलेमान नाम का व्यक्ति हजरत नरजिस सलामुल्लाह अलैह को बगदाद के उत्तर में वहां ले गया जहां इमाम अली नकी अलैहिस्सलाम रहते थे. امام علی نقی علیہ السلام وہاں پر روم کی شہزادی کا سواگت کرتے ہیں اور ان سے کہتے اور شبھ سوچنا دیتے ہیں کہ ایشور تمہیں ایک ایسا بیٹا پردان کرے گا جس کا شاسن دنیا کے پورب سے پشچم تک ہوگا اور وہ پوری دنیا کو اس طرح سے نیائے سے بھر دے گا جس طرح وہ انیائے سے بھری ہوگی. اس کے بعد امام ہادی علیہ السلام نے سدگلوں سے سسجد اپنی بہن حضرت حکیمہ خاتون کو بلایا تاکہ وہ بھوش میں مہا مکتی داتا کی ہونے والی ماں کو اسلامی آدیشوں کی شکشا دیں. اس کے کچھ سمے کے بعد امام ہادی علیہ السلام نے حضرت نرجس کا نکاح اپنے بیٹے امام حسن عسکری علیہ السلام سے کر دیا. دوستو یہاں اس بندو کا الیکھ ضروری ہے اور وہ یہ ہے کہ حضرت نرجس کنیز نہیں تھی بلکہ وہ حضرت عیسیٰ علیہ السلام کے اترادھیکاری شمون کی بیٹی تھیں اور وہ روم کی شہزادی تھیں. حمزہ بن طیار نام کا ویکتی کہتا ہے کہ ایک بار امام جعفر صادق علیہ السلام نے میرا ہاتھ پکڑ کر ایک ایک امام کا نام لے کر گننا شروع کیا اور جب پانچویں امام کا نام آیا تو امام رک گئے. میں نے کہا کہ آپ پر قربان ہو جاؤں اگر آپ ایک انار کے دو ٹکڑے کر دیں اور کہیں کہ آدھا انار حلال ہے اور آدھا حرام تو میں پورا وشواس و آستھا کے ساتھ آپ کی بات سویکار کروں گا. یعنی آپ امام ہیں، آپ کا آدیش مہان ایشور کا آدیش ہے. اس پر امام نے فرمایا کہ جو کچھ امام باقر علیہ السلام نے فرمایا ہے اگر تم انہیں مانتے ہو اور ان پر آستھا رکھتے ہو تو یہ تمہارے لیے کافی ہے اور میں بھی ان لوگوں کی طرح امام ہوں، میرا بھی انہی جیسا مقام و استھان ہے اور میرا بھی وہی دائتو ہے جو ان لوگوں کا دائتو تھا. اگر چاہتے ہو کہ پرلے کے دن اس کے ساتھ رہو جس کے بارے میں ایشور کہتا ہے کہ پرلے کے دن ہم ہر انسان کو اس کے امام کے ساتھ بلائیں گے، تو امام محمد باقر علیہ السلام نے جو کہا ہے اس پر آستھا رکھو اور جس نے اس دنیا میں اپنی مرضی سے امام چنا تو پرلے کے دن امام اور معموم دونوں ایک دوسرے پر لعنت کریں گے.
آشا کی کرن.
मानवता के मोक्षदाता इमाम मेहदी अलैहि सलाम पर सटीक बहस पर आधारित कार्यक्रम आशा की किरण। हर हफ्ते बुधवार को
एक अन्य हदीस में इमाम जाफर सादिक अलैहिस्सलाम ने मालिक बिन आयोन को संबोधित करके कहा कि क्या तुम हमारे शिया पल्ले के दिन इस बात से खुश नहीं होगे कि हर गिरोह जो पल्ले के मैदान में आएंगे एक दूसरे पर लानत करेंगे मगर तुम और तुम्हारे जैसी आस्था रखने वाले। इस हदीस से ये बात पूरी तरह स्पष्ट है कि पल्ले के दिन कुछ ऐसे इमाम और मामूम आएंगे जो एक दूसरे पर लानत करेंगे। सवाल ये पैदा होता है कि वे कौन लोग हैं जो अपने अनुयायियों पर और अनुयायी उन पर लानत करेंगे। इस सवाल का जवाब बहुत आसान है। दुनिया में बहुत से लोग हैं जो खुद गुमराह हैं और दूसरों को भी गुमराह कर रहे हैं। रोचक बात यह है कि इन गुमराह लोगों में से कुछ ऐसे भी हैं जो गुमराह हैं और इस बात को जानते भी नहीं कि वे गुमराह हैं और स्वयं को सही समझते और दूसरों को गुमराह समझते हैं। आतंकवादी गुट दाइश और उसके सरगनाओं को इसी दिशा में देखा जा सकता है। दाइश और वहाबी धर्म भ्रष्ट स्वयं को सच्चा मुसलमान और अपने विरोधियों को गुमराह और काफिर समझते हैं। इस प्रकार के लोग प्रलय के दिन एक दूसरे पर लानत करेंगे यानी इमाम और मामूम दोनों एक दूसरे पर लानत व धिक्कार करेंगे। रिवायत में है कि अहले जहन्नम भी अमल आलिमों की बदबू से पनाह मांगेंगे यानी नरकवासी गुमराह और भी अमल आलिमों की दुर्गंध से पनाह मांगेंगे। इमाम जाफर सादिक अलैहिस्सलाम एक स्थान पर अपने शियों को संबोधित करते हुए फरमाते हैं क्या तुम लोग महान ईश्वर की प्रशंसा नहीं करते हो? जब प्रलय का दिन आएगा तो महान ईश्वर हर गिरोह को उसके साथ बुलाएगा जिसकी उसने इमामत स्वीकार की होगी। हम अहले बैत पैगंबर इस्लाम की शरण में जाएंगे और तुम लोग यानी हमारे शिया हमारी शरण में आओगे। क्या तुम लोग सोच सकते हो कि तुम लोगों को कहां ले जाया जाएगा? उसके बाद इमाम ने तीन बार फरमाया ईश्वर की सौगंध तुम लोगों को स्वर्ग की ओर ले जाया जाएगा। दोस्तों पैगंबर इस्लाम की एक हदीस है जिसमें आप फरमाते हैं कि महदी यानी महामुक्तिदाता स्वर्गवासियों की शुभा है और हमारी उम्मत का बेहतरीन अमल जुहूर की प्रतीक्षा है और इमाम के जुहूर के लिए अधिक से अधिक दुआ करो, बेशक इमाम के जल्दी जुहूर में तुम्हारी मुक्ति व नजात है। पैगंबर इस्लाम की इस हदीस की रोशनी में महामुक्तिदाता इमाम महदी अलैहिस्सलाम स्वर्ग की शुभा है, इससे उनके स्थान को अच्छी तरह समझा जा सकता है। इसी तरह पैगंबर इस्लाम की हदीस में महामुक्तिदाता के जुहूर में इंतजार को बेहतरीन अमल कहा गया है। दोस्तों इस प्रकार के व्यक्ति की गणना भी उन्हीं लोगों में होगी जो आम तौर पर सुबह शाम इमाम के जुहूर की दुआ करते हैं परंतु उनकी दुआ केवल जुबान से होती है। इस प्रकार की दुआ का कोई असर व फायदा नहीं है। पैगंबर इस्लाम की हदीस में है कि महामुक्तिदाता के जुहूर में लोगों की मुक्ति निहित है। इस हदीस की रोशनी में जो इंसान पूरी मानवता का भला चाहता है और उसका शुभ चिंतक है वो महामुक्तिदाता के जुहूर के लिए जहाँ दुआ करता है वहीं उन कार्यों को भी अंजाम देता है जो जुहूर की भूमि प्रशस्त करते हैं। हजरत अली अलैहिस्सलाम की एक हदीस है जिसमें आप फरमाते हैं मुक्तिदाता के जुहूर का इंतजार करो और अल्लाह की रहमत व दया से नाउमीद न हो। दोस्तों अल्लाह की रहमत से नाउमीदी बहुत बड़ा पाप है। कुछ लोगों का मानना है कि पाप से बड़ा पाप यह है कि इंसान अल्लाह की रहमत से नाउमीद हो जाए। انسان کو کبھی بھی مہان و کرپالو ایشور کی عصیم کرپا سے نراش نہیں ہونا چاہیے۔ جو انسان مہامکتی داتا کے ظہور کی پرتیکشا کر رہا ہے وہ کبھی بھی نراش نہیں ہوتا ہے۔ نراشا انسان کو شکتہین کر دیتی ہے اور شکتہین انسان کچھ نہیں کر سکتا۔ اس لیے جو انسان مہامکتی داتا کے ظہور کی پرتیکشا کر رہا ہے وہ کبھی بھی نراش نہیں ہوتا۔ انسان کو نا امید کر دینا شیطان کی ایک بہت بڑی چال ہے۔ جو انسان مہان ایشور اور اس کے وعدے پر وشواس رکھتا ہے وہ کبھی بھی نراش نہیں ہوتا اور وہ ہمیشہ آشاوان رہتا ہے، اور مہان ایشور پر بھروسہ اسے شکتی پردان کرتی ہے۔ دوسرے شبدوں میں اس کی شکتی اور منوبل کا ثبوت مہان ایشور ہوتا ہے۔ امام جعفر صادق علیہ السلام فرماتے ہیں، جو ویکتی وہاں مکتی داتا کا انتظار کرتے ہوئے مر جائے تو وہ اس ویکت کی بھانتی ہے جو قائم ارتھات وہاں مکتی داتا کے ساتھ جہاد کی حالت میں تھا۔ امام جعفر صادق علیہ السلام کی حدیث کی روشنی میں مہام مکتی داتا کے ظہور کی پرتیکشا اپاسنا ہے، اور جس ویکتی کو انتظار کی حالت میں موت آ جائے وہ اس ویکت کی بھانتی ہے جو مہام مکتی داتا کے ساتھ جہاد یعنی دھرم یدھ کی حالت میں ہے۔ جو انسان واسطو میں مہام مکتی داتا کے ظہور کی پرتیکشا میں ہوگا اس کا سموچا استتو یعنی اس کی سوچ بھی امام کے ظہور کی پرتیکشا میں ہوگی۔ اس کے عمل سے اس بات کی سگندھ آئے گی کہ وہ کسی مہان ہستی کے انتظار میں ہے، اور مہام مکتی داتا کے ظہور کی پرتیکشا ایمان اور مومن کی علامت ہے۔ یہاں کوئی یہ پرشن کر سکتا ہے کہ مہام مکتی داتا کے ظہور کی پرتیکشا کس پرکار ایمان اور مومن کی علامت ہو سکتی ہے؟ اس کا جواب یہ ہے کہ مہان ایشور نے پوتر قرآن میں کہا ہے کہ پرلئے کے دن ہم ہر انسان کو اس کے امام کے ساتھ بلائیں گے، اور پیغمبر اسلام اور دوسرے اماموں کی حدیثوں میں کہا گیا ہے کہ اگر کوئی ویکتی مہام مکتی داتا کی پہچان اور اس پر آستھا کے بنا مر جائے تو اس کی موت اجانتا کے کال کی موت ہے، یعنی اسلام سے پہلے کی موت ہے، یعنی اس کی موت کفر کی موت ہے۔ ایسا نہیں ہو سکتا کہ کوئی انسان مہام مکتی داتا کو پہچانے اور اس کے بعد نہ اس کی پرتیکشا کرے اور نہ ہی اس کے ظہور کی دعا کرے۔ پیغمبر اسلام کی حدیث ہے کہ جو ویکتی قائم ارتھات مہام مکتی داتا کی غیبت کے کال میں اس کا انکار کرے تو وہ اجانتا کے کال کی موت مرتا ہے، یعنی ایمان کے بنا مرتا ہے۔ سوہم مہام مکتی داتا امام مہدی علیہ السلام کی حدیث ہے جس میں آپ نے فرمایا ہے، ہم تمہاری حالت سے پورن روپ سے اوگت ہیں اور ہم تمہاری کسی بھی خبر سے بے خبر نہیں ہیں۔ جو انسان مہام مکتی داتا کو مانتا ہے اور ان کے استتو پر پورن وشواس و آستھا رکھتا ہے وہ اس بات کو بھی مانتا ہے کہ وہ ہم سے بے خبر نہیں ہیں۔ ہر ہفتے ہمارے کرم پتر ان کی سیوا میں پیش کیے جاتے ہیں۔ اگر ہمارا کرم پتر اچھا ہوتا ہے تو وہ خوش ہوتے ہیں، اور اگر اچھا نہیں ہوتا ہے تو وہ دکھی ہوتے ہیں اور ہمارے لیے مہان ایشور سے پرارتھنا کرتے ہیں۔ دوستو، اسی پرکار مہام مکتی داتا کی ایک انیہ حدیث ہے جس میں آپ نے فرمایا ہے، ہم اہل زمین کے لیے سرکشا ہیں، یعنی زمین پر رہنے والے ہماری وجہ سے سرکشت ہیں، جس طرح سے ستارے آسمان والوں کے لیے سرکشا ہیں۔ مہام مکتی داتا کی حدیث کی روشنی میں زمین پر رہنے والے سمست لوگ ان کی وجہ سے سرکشت ہیں، چاہے ان کا سمبندھ کسی بھی جاتی اور دھرم سے ہو، کیونکہ مہام مکتی داتا 124,000 پیغمبروں اور 11 اماموں کے وارث ہیں، اور مہان ایشور نے سب کو وشیش کر پیغمبر اسلام کو سموچے برہمانڈ کے رحمت و دیا بنا کر بھیجا ہے، اور مہام مکتی داتا ان کے اترادھیکاری ہیں۔ وہاں وقت زیادہ کی ایک انیہ حدیث ہے جس میں آپ نے فرمایا ہے، ہم تمہارا دھیان و خیال رکھنے اور تمہاری یاد میں کسی پرکار کی کوتاہی سے کام نہیں لیتے ہیں، اور اگر ایسا نہ ہوتا تو تم سنکٹوں میں گھر جاتے اور تمہارے دشمن تمہیں ختم کر دیتے۔ تو دوستو، آج کے کاریکرم کا سمے یہیں پر سماپت ہوتا ہے۔ انمدے، خدا حافظ۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ شروع آپ سن رہے تھے ساپتاہک کارکرم آشا کی کرن، اور اب ہم آپ کی سیوا میں پرستت کر رہے ہیں اس سمے کی سبھا کا انتم کارکرم آج کل۔
آج کل
دوستوں، کارکرم آج کل کو لے کر آپ کی سیوا میں حاضر ہیں سواتی اور اختر عباس کا سلام سویکار کیجیے۔
دوستوں، گائیڈڈ بموں کے آوشکار کے بعد پرانے بموں کو غیر گائیڈڈ بم کہا جانے لگا ہے۔ گائیڈڈ بم کے کام وسفوٹک سامگری ہوتی ہے تاکہ وہ صحیح اور سٹیک گائیڈنس تکنیک کے ساتھ سنچالت ہو سکے۔ چھوٹے یا لگو، مدھیم اور بڑے گائیڈڈ بم آج ویاپک روپ سے وبھن پرکار کے انفراریڈ لیزر، آپٹیکل ملی میٹر ترنگ اور رڈار گائیڈنس کے ساتھ بڑی سیناؤں دوارا اپیوگ کیے جاتے رہے ہیں۔ ایران نے حال ہی کے ورشوں میں اس کھیتر میں کافی پرگتی کی ہے، اور رکشا منترالے اور سشستر بلوں کے سمرتھن وبھن پرکار کے چھوٹے اسمارٹ بم وکست کر لیے گئے ہیں۔ اسلامی گڑتنتر ایران کے سشستر بل ان بموں سے لیس ہو چکے ہیں۔
ایران کو اپنے آدھونک ڈرون ویمانوں کے لیے ہلکے لیکن اسمارٹ ہتھیاروں کی ضرورت ہے۔ اسی ضرورت کو دھیان میں رکھتے ہوئے ایران نے لگو ویاس بم بنانے کی یوجنا بنائی، اور یہ پریاس انتتہ 2013 میں ایس ایم بی یا اسمارٹ منیچر بم سدید کے روپ میں سفل ہوا۔ سدی 342 اسمارٹ بم کو ایران کا پہلا منیٹر بم مانا جا سکتا ہے، جسے بعد میں قائم بموں کی سیریز میں وکست کیا گیا۔ قائم اسمارٹ بموں کی سیریز ایران میں بننے والے سب سے مہتوپورن اسمارٹ بموں میں سے ایک ہے، جس کی سٹیکتا آدھے میٹر سے بھی کم ہے۔ قائم اور سدید اسمارٹ بم ان چھوٹے ہتھیاروں میں سے ہیں جنہیں مکھی روپ سے ڈرون ویمانوں میں استعمال کیا جاتا ہے۔
قائم اسمارٹ بم 3 اسمارٹ منیچر بموں کا ایک سیٹ ہے۔ سدید سیریز کی تلنا میں قائم سیریز کے اسمارٹ بموں میں کچھ بدلاؤ کیے گئے ہیں۔ سدید بم کے وپریت، قائم بموں میں ایک آپٹیکل سیکر سے لیس انفراریڈ سیکر موڈ ہوتا ہے، جو اس بم کو رات اور دن میں اور خراب موسم میں استھر اور گتیشیل لکشوں کو نشانہ بنانے میں سکشم بناتا ہے۔ حالانکہ چھوٹا اور سٹیک وار ہیڈ ان بموں کے اپیوگ کو ایسی استھتی میں بھی سمبھو بناتا ہے جب سہیوگی بل یا ناگرک لکش قریب میں ہوں۔ 16 فروری 2016 کو پہلی بار قائم 1 اسمارٹ بم کا اناورن کیا گیا، اور اسی دن مہاجر 6 یو اے وی اتپادن لائن کا ادگھاٹن سماروہ ہوا۔
قائم 5 اور قائم 9 اسمارٹ میسائلوں کا اناورن 1398 ہجری شمسی میں تتکالین رکشا منتری امیر حاتمی کی اپستھتی میں کیا گیا تھا۔ ان بموں کی نیونتم پریچالن اونچائی 4 سے 10 ہزار فیٹ ہے اور 12 سے 40 کلومیٹر رینج ہے۔ इनमें विभिन्न प्रकार के वारहेड स्थापित करने की क्षमता भी मौजूद है। न्यूनतम परिचालन ऊंचाई का अर्थ यह है कि अगर इन बमों को इस ऊंचाई से नीचे लॉन्च किया जाता है तो वह तेजी से लक्ष्य की ओर जाएगा और लक्ष्य से भटकेगा नहीं। लघु स्मार्ट बमों के विकास और निर्माण के लिए सीकर सेंसर का उत्पादन बहुत महत्वपूर्ण था क्योंकि इसका उपयोग वर्तमान और भविष्य के सभी ईरानी स्मार्ट बमों में किया जा सकता है।
बगदाद प्रदर्शनी के दौरान कायम वन और कायम फाइव बमों के कुछ स्पेसिफिकेशंस को प्रदर्शित किया गया। कायम फाइव और सदीद 342 का साइज करीब एक जैसा ही है, लेकिन वॉर हेड और विंग्स की वजह से इसका भार 20 किलोग्राम तक है। अमीर हातमी ने कायम सीरीज के बमों की रेंज 12 से 40 किलोमीटर तक बताई थी। संभवतः कायम फाइव की रेंज सदीद 342 और 345 की तुलना में अधिक है क्योंकि इसमें कम वजन है जिससे इसकी ड्रैग फोर्स कम हो जाती है और अंततः रेंज बढ़ जाती है। अगर इसे 5 किलोमीटर की ऊंचाई से छोड़ा जाता है तो इसकी रेंज 12 किलोमीटर मानी जाती है। कायम फाइव बम को लड़ाकू विमान से भी संचालित किया जा सकता है। अगर इसे अधिक ऊंचाई से छोड़ा जाता है तो इसकी रेंज 20 किलोमीटर तक या इससे भी ज्यादा हो सकती है।
कायम पांच में उपयोग किए जाने वाले खोजी इंजन ऑप्टिकल थर्मल और लेजर का संयोजन है। कायम पांच में विभिन्न साधकों का उपयोग उच्च सटीकता और सभी मौसमी परिस्थितियों में संचालन की सुविधा प्रदान करता है। कायम पांच में इंफ्रारेड खोजी इंजन के उपयोग का कारण संभवतः निर्माण की लागत को कम करना है, लेकिन इससे इसकी सटीकता और गुणवत्ता प्रभावित होती है। हालांकि इंफ्रारेड साधक के जरिए किसी हद तक इस कमी की भरपाई की गई है। पिछले साल आत्मनिर्भरता के क्षेत्र में ईरानी नौसेना की उपलब्धियों की प्रदर्शनी में कायम पांच बम को प्रदर्शित किया गया था जिसके विंग की लंबाई और चौड़ाई में काफी वृद्धि दिखी गई। इससे इसका वजन बढ़ेगा और अंततः रेंज में भी वृद्धि होगी। सेना के 313वें अंडरग्राउंड बेस में फिट रूस यूएवी में इस प्रकार के कायम पांच बम को देखा गया है। फिट रूस ड्रोन में इस नए प्रकार के बम के इस्तेमाल के कारण हम निकट भविष्य में देश के सशस्त्र बलों के अन्य लड़ाकू ड्रोन विमानों में इस बम के उपयोग की उम्मीद कर सकते हैं। इससे ईरान की ड्रोन की आक्रामक शक्ति में काफी वृद्धि होगी।
दोस्तों, कायम बमों की सीरीज का एक दूसरा बम कायम वन है। जैसा कि हमने उल्लेख किया था कि कायम फाइव बम सदीद स्मार्ट बम में बदलाव करके बनाया गया है। कायम वन को ड्रोन विमानों में इस्तेमाल के मद्देनजर हल्का बनाया गया है। ईरान के पास कई हल्के ड्रोन विमान हैं, जैसे कि अबाबील 3 और 4। ये ड्रोन विमान भारी हथियार नहीं उठा सकते, इसीलिए इनमें कायम वन जैसे स्मार्ट बमों को लगाकर एक तीर से कई निशाने साधे जा सकते हैं। कायम वन में भी खोजी इंजन ऑप्टिकल थर्मल और लेजर का इस्तेमाल किया गया है, लेकिन इसके वॉर हेड में अधिक विविधता पाई जाती है। इस बम में अब तक विस्फोटक आग लगाने वाले और प्रत्यक्ष प्रभाव के वॉर हेड लगाए जा चुके हैं। यहाँ यह बिंदु भी उल्लेखनीय है कि इस तरह के वॉरहेड कायम सीरीज के सभी बमों में लगाए जा सकते हैं। प्रोग्रामिंग फ्यूज के कारण इस बम को सतह से हवा में दागा जा सकता है और इसके वॉरहेड के प्रभाव को बढ़ाया जा सकता है। कायम वन की रेंज कम भार छोटे साइज और कायम फाइव जैसे विंग्स के कारण ध्यान योग्य है। ऐसा लगता है कि कायम वन के विंग्स उसकी बॉडी की तुलना में कायम फाइव से कुछ बड़े हैं। अगर इसे 5 किलोमीटर की ऊंचाई से छोड़ा जाएगा तो इसकी रेंज 12 किलोमीटर होगी और अगर इससे अधिक ऊंचाई से छोड़ा जाएगा तो 20 किलोमीटर होगी। इसे छोड़े जाने की कम से कम ऊंचाई 1219 मीटर है।
कायम सीरीज के बमों को विभिन्न ईरानी ड्रोन विमानों में लगा हुआ देखा गया है, लेकिन अभी तक कायम 9 बम की ड्रोन विमान के साथ कोई तस्वीर सामने नहीं आई है। कायम 9 बम को किसी प्रदर्शनी में भी प्रदर्शित नहीं किया गया है। कायम सीरीज के बमों का अनावरण करते हुए तत्कालीन ईरानी रक्षा मंत्री ने कहा था कि इन बमों को ड्रोन विमानों और लड़ाकू विमानों में फिट किया जा सकता है, लेकिन क्योंकि अभी तक कायम बम को किसी ड्रोन विमान में फिट नहीं किया गया है, इससे यह अनुमान लगाया जा सकता है कि इस बम को सिर्फ लड़ाकू विमानों में ही फिट किया जा सकता है। हालांकि ये नहीं भूलना चाहिए कि कायम 9 बम को ड्रोन विमान पर भी फिट किया जा सकता है। यद्यपि कायम 9 के साइज के बारे में अभी तक कोई जानकारी उपलब्ध नहीं है, लेकिन इसका साइज भी कायम 5 के समान ही है। इस अंतर के साथ इसके विंग की जगह को बदल दिया गया है और इसके साइज में भी परिवर्तन किया गया है। उपलब्ध तस्वीरों की समीक्षा से पता चलता है कि इसकी लंबाई अधिक है, जिसके कारण इसमें कायम 1 और कायम 5 में उपयोग होने वाले वॉरहेड्स को इसमें भी उपयोग किया जा सकता है। लेकिन जहां इसके भार की बात है, इसकी लंबाई को देखते हुए इसका भार कायम 5 से लगभग 50% ज्यादा है और इस बम की रेंज 20 किलोमीटर है। जब इसे 5 किलोमीटर की ऊंचाई से छोड़ा जाए, लेकिन अगर 5 किलोमीटर की ऊंचाई से छोड़ा जाएगा तो इसकी रेंज लगभग 40 किलोमीटर तक होगी। यहां ये बिंदु भी उल्लेखनीय है कि कायम 9 बम को 3 किलोमीटर से कम की ऊंचाई से नहीं छोड़ा जा सकता।
तेईस आजर सन 1400 हिजरी शमसी को ईरानी नौसेना की आत्मनिर्भरता के क्षेत्र में हासिल की गई उपलब्धियों की प्रदर्शनी में कायम सीरीज के एक प्रकार के स्मार्ट बम को प्रदर्शित किया गया था, जिसका व्यास इस सीरीज के अन्य बमों की तुलना में काफी बड़ा था। ऐसा लगता है कि इस बम का व्यास दूसरे बमों जैसा ही है, लेकिन इसकी लंबाई बढ़ गई है। विंग्स के साइज में काफी वृद्धि हुई है। इस अज्ञात बम का वजन और रेंज निश्चित रूप से अधिक है, लेकिन इसके बारे में कोई विस्तृत जानकारी प्राप्त नहीं हो सकी है। इस बम को बड़े ड्रोन या लड़ाकू विमानों से छोड़ने के लिए डिजाइन किया गया है। यह भी संभव है कि इस बम को कायम 9 के बजाय कायम 5 बम की मुख्य संरचना के साथ समानता के कारण चुना गया था, जिसकी कायम सीरीज में सबसे अधिक उत्पादन दर है। इसका एक कारण यह हो सकता है कि इस तरह से हथियारों के उत्पादन की लागत कम हो जाएगी और उत्पादन श्रृंखला के लिए नए बुनियादी ढांचे की आवश्यकता नहीं होगी। बम के व्यास में कोई बदलाव न होने से इसमें उन सभी वॉरहेड्स का इस्तेमाल किया जा सकता है जिनका कायम सीरीज के बमों में इस्तेमाल किया जाता है।
तो दोस्तों, इसी के साथ आज का कार्यक्रम यहीं पर समाप्त होता है। हमें अनुमति दें।
ये रेडियो तेहरान की हिंदी सेवा है। श्रोताओं, इस कार्यक्रम के साथ ही हमारी सभा भी यहीं पर संपन्न होती है। अगली मुलाकात तक अहमद अब्बास और साथियों को अनुमति दीजिए। खुदा हाफिज।